नमस्कार, म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी मुटु र मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलज्यू। उहाँ मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौँ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। साथै उहाँ मुटु रोग विभागको प्रमुख समेत हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
धन्यवाद।
विशेष गरी यो मुटु अब शरीरको महत्त्वपूर्ण अङ्ग भनिन्छ, यो मुटुको बनोट कस्तो हुँदो रहेछ र यसको महत्त्व चाहिँ के रहेछ डाक्टर साहब?
मुटु भनेको एउटा अभिन्न अङ्ग हो। यो मुटुले चाहिँ हाम्रो शरीरमा ब्लड सञ्चालन गर्ने काम गर्छ। हामी सुतिरहेका हुन्छौँ, मुटु चलिरहेको हुन्छ। यो चाहिँ 300 ग्रामदेखि 350 ग्राम बराबरको अङ्ग हुन्छ। यो एउटा मात्रै हुन्छ। हामीलाई नेचरले भन्नुहोस् अथवा भगवान्ले भन्नुहोस्, आँखा दुईवटा, कान दुईवटा, नाको पाल दुईवटा, होइन होइन, दुईवटा हात, दुईवटा खुट्टा भए पनि मुटु चाहिँ एउटै छ। त्यसै कारणले मुटुलाई हामीले लग्जरी भएन, हात एउटा भएन भने अर्को हातले काम गर्न मिल्छ। दुईवटा हात त लग्जरी भयो, दुईवटा आँखा पनि लग्जरी भयो, तर मुटु एउटा हुनाले, दुईवटा नभएको हुनाले लग्जरी भएन। असर गरिहाल्यो भने ठुलो क्षति बेहोर्नुपर्छ। मुटु भनेको छातीको सेन्टर र थोरै बायाँ साइडमा करङभित्र अवस्थित हुन्छ। अब यसले ब्लड सञ्चालन गर्छ, हाम्रो शरीरको हरेक अङ्गहरूमा रक्त सञ्चार गर्ने काम गर्छ। यसको महत्त्व के छ भन्दा, यसले रक्त सञ्चार गर्ने खानेकुराहरू, सुगर, त्यसपछि अक्सिजन हाम्रो हरेक अर्ग्यानहरूमा, टिस्युहरू, तन्तुहरूमा पुर्याउने यसले काम गर्छ।
अब यस्तो महत्त्वपूर्ण अङ्ग मुटुमा समस्या आउँछ कसरी डाक्टर साहब?
अब यो मुटुमा जन्मनुभन्दा अगाडिदेखि नै र जन्मेर मान्छेको मृत्यु हुनुभन्दा अगाडिसम्म चाहिँ विभिन्न रोगहरूले मुटुलाई असर गर्न सक्छ। हाम्रो शरीरकै बनावटमा भ्रूण स्टेजदेखि मुटुमा जन्मने बेलासम्ममा डिफेक्टहरू बन्न सक्छ। भनेको कहिलेकाहीँ पुवाल नटालिने अथवा एउटा हुनुपर्ने ठाउँमा दुईवटा बन्ने, त्यस्ता खालका मुटुका जन्मजात समस्याहरू जुन चाहिँ जन्मिसकेपछि देखिने हो। अब भ्रूण भएर 9 महिनामा पेटमा हुँदासम्म धेरै कारणले गर्दा, जस्तो कहिलेकाहीँ यो रेडिएसनहरूले गर्दा, खानपिनले गर्दा, औषधि सेवनले गर्दा, अल्कोहल र कहिलेकाहीँ त्यो औषधले पनि मुटुलाई असर गर्छ। आमाको पेटमा बच्चा छ भने त्यो बच्चालाई आमाले खाएको औषधिले पनि असर गर्न सक्छ। त्यसले गर्दा नि मुटुको रोगहरू आउन सक्छन्। जस्तै लिथियम भन्ने औषधि खायो भने मुटुको, अल्कोहल, स्मोकिङ गरेको छ आमाले भने पनि जन्मजात नराम्रो समस्याहरू भएर बच्चा जन्माउन सक्छ। भनेको मुटुको रोग जन्मजात, एउटा जन्मजातै मुटुको रोग भएर जन्माउन सक्छ, थाहा नभएर कहिलेकाहीँ 40-50 वर्षमा मात्रै देखिन सक्छ, एउटा भयो। दोस्रो भनेको मुटुको चाहिँ वातको समस्या, पहिला विकराल थियो, अहिले पनि एउटा स्टेजमा छ तर पहिलाभन्दा अलिकति कम छ मुटुको वातको रोग। त्यसपछि आएर मुटुको मसलको रोग, त्यो चाहिँ मुटु कमजोर भएर जाने, मुटुले पम्प गर्न नसक्ने। त्यसपछि आएर मुटुको बाहिरको झिल्ली, पेरिकार्डियम भन्छौँ, जसलाई मुटुलाई अलिकति प्रोटेक्ट गरेर मुटुलाई राखेको हुन्छ, त्यो झिल्लीको रोग जसलाई हामी पेरिकार्डियम भन्छौँ, त्यो पेरिकार्डियममा सङ्क्रमण भएर अथवा पेरिकार्डियम बाक्लो भएर त्यसले अन्डाको खोल जस्तो भएर कन्स्ट्रक्टिभ पेरिकार्डाइटिससँग पनि हुन्छ। त्यस्तै गरेर ब्लड प्रेसर हाई भएको बिरामीको मुटुलाई असर गर्छ, हाइपरटेन्सिभ हार्ट डिजिज भन्छौँ हामीले। त्यसै गरेर डायबिटिज भए मान्छेको पनि मुटुमा लामो दीर्घ रोग, डायबिटिज भयो भने डायबिटिजले गर्दा मुटुलाई असर गर्छ, कार्डियोमायोपथी हुन्छ। त्यस्तै गरेर अब एकदमै ठुलो विकराल रोग भनेको हार्ट अट्याक, कोरोनरी आर्टरी हुन्छ, मुटुलाई आफूलाई रक्त सञ्चार गर्ने कोरोनरी आर्टरीको रोगले गर्दा हार्ट अट्याक भएर मान्छेको अचानक मृत्यु हुने रोग हो यो। यसलाई चाहिँ कोरोनरी आर्टरी डिजिज भनेर भन्छौँ हामी। अब यो चाहिँ रोगमध्येको एकदमै ज्यान लिने र उपचार तुरुन्त गऱ्यो भने पुरै रूपले निको पनि हुने। यो कसरी सुरु हुन्छ भने मुटुको रक्त सञ्चार गर्ने नली, जुन चाहिँ हामी कोरोनरी आर्टरी भन्छौँ, त्यो नलीमा चाहिँ हाम्रो 15-20 वर्षको उमेरदेखि नै बिस्तारै अलिअलि फ्याटको डिपोजिट हुने, बिस्तारै उमेर बढ्दै जाँदा त्यो 35-45 वर्षसम्म त्यो बढेर जाने। जुन मान्छेको खानपिन राम्रो छैन, चुरोट रक्सी सेवन गर्ने, ब्लड प्रेसर हाई छ भने त्यसको औषधि नखाने, कन्ट्रोल नगर्ने, डायबिटिजको सुगर कन्ट्रोल नहुने, एकदमै आलस्य भएर बस्ने, फिजिकल एक्टिभिटी नगर्ने, निन्द्रा एकदमै कम, तनाव एकदमै धेरै लिने, अब यस्तो मान्छेहरूलाई बिस्तारै बिस्तारै त्यो बोसो थुप्रिने क्रम चाहिँ एकदम बढेर जान्छ। यो बोसो थुप्रिने मुटुको नसामा मात्रै नभएर हाम्रो शरीरको ब्लड भेसलहरू कोही नै पनि ठाउँमा हुनसक्छ, धेरै चाहिँ मुटुको नसामा हुन्छ, त्यस्तै गरेर ब्रेनलाई सप्लाई गर्ने नसाहरूमा पनि सँगसँगै बनेको हुनसक्छ। अब ब्रेनको नसामा कहिलेकाहीँ अचानक त्यो बन्दै गएर ठुलो गएर झ्यापै बन्द भयो भने हामीले ब्रेन एट्याक स्ट्रोक भन्छौँ,
पक्षघात भयो,
पक्षघात हुन्छ भने मुटुमा त्यो नसामा थुप्रदै गयो र अचानक त्यो बन्द भइदियो र अचानक दुख्ने बान्ताउने भएर मुटुको रक्त सञ्चार अचानक बन्द भयो भने त्यो चाहिँ हामी हार्ट एट्याक भन्छौँ। यो हार्ट एट्याक हुनको लागि चाहिँ त्यो बोसो थुप्रिने क्रमलाई हामीले के भन्छौँ, एथेरोस्क्लेरोसिस भन्छौँ। अब त्यो एथेरोस्क्लेरोसिस एउटा बिस्तारै बढ्दै गएर 10-15 वर्ष, कसैलाई 5-10 वर्ष, कहिलेकाहीँ 15-20 वर्षमा एउटा नसामा साँगुरो हुँदै हुँदै गएर 70%भन्दा बढी त्यो साँगुरो भयो भने हिँड्दाखेरि दुख्छ, न रक्त सञ्चारलाई कुलोको पानी थुनेको जस्तो पानी खल्ल बगिरहेको ठाउँमा सानो बनाइदियो भने त पानी कम जान्छ। त्यस्तै गरेर ब्लड सर्कुलेसन गरिरहेको नसा सुक्दै सानो हुँदै 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 गयो भने 70%मा थाहा हुँदैन, 70%भन्दा बढी सानो हुँदै गयो भने अनि मान्छेलाई हिँड्दाखेरि दुख्न थाल्छ। त्यो 90% बन्द भयो भने अलिअलि सानोतिनो लुगा लाउँदा हिँड्दा तलमाथि हुँदा 90-95% दुख्छ भने 95%देखि 100% भयो भने अलिकति चल्दाखेरि पनि र बस्दाखेरि पनि दुख्छ। त्यो भनेको नसा जब बन्द भयो भने पुरै ब्लड सर्कुलेसन हुने भएन, मुटुमा ब्लड सर्कुलेसन भएन भने अनि दुख्ने भयो, अब यसलाई चाहिँ हामी हार्ट एट्याक भन्छौँ। यो भनेको तपाईँलाई थाहा हुँदैन, हामीलाई पनि थाहा हुँदैन, कति टेस्ट गर्दा कहिलेकाहीँ नदेखि नै सक्छ। अचानक त्यो जहाँ बोसो थुप्रेको ठाउँमा फुटेर त्यहाँ चाहिँ रगत र अलिअलि बोसोले त्यो ब्लड भेसल ब्लड रक्त नली बन्द गरिदिन्छ। त्यो बन्द भएपछि त रक्त सञ्चार हुन पाएन, त्यसपछि मुटुको मसलमा रक्त सञ्चार नभएपछि त रक्त सञ्चार विहीन भएपछि त दुख्न थाल्छ, पसिना खलखल आउन थाल्छ, बान्ता हुन थाल्छ र कोही कोही मान्छे त झ्यापै बेहोस भएर ढल्छन्, जसलाई हामी कार्डियक एरेस्ट भन्छौँ। त्यो कार्डियक एरेस्ट मान्छेले देख्यो थाहा छ यसलाई एरेस्ट भयो भनेर मुटु थिचेर केही चाहिँ थिचेर रिभाइभ गऱ्यो भने मान्छे बाँच्न सक्छ। अब बाहिर ठाउँमा त्यस्तै ठाउँमा छ कसैले देखेन भन्ने मान्छे त्यही बेला मृत्यु हुनसक्छ।
अहिले यहाँले भन्नुभएको जस्तो धमनी ब्लक हुने कुरालाई जस्तो हामी सर्वसाधारणले एउटा कोलेस्ट्रोल भनेर अहिले सबैले बुझ्छौँ नि, सायद यही नै होला होइन डाक्टर साहब?
यस्तो छ, कोलेस्ट्रोल भनेको हाम्रो शरीरमा नितान्त हामीलाई चाहिने चिज हो। हाम्रो शरीरको सबभन्दा सानो एउटा सेल हुन्छ, त्यो सेलको बाहिरको लेयरहरू बन्दा पनि कोलेस्ट्रोलको युज हुन्छ, कोलेस्ट्रोल चाहिन्छ, किनभने लिपिडको लेयर हुन्छ सेलको बाहिर। भित्र हाम्रो हर्मोनहरू बन्दा र हरेक चिज बन्दाखेरि चाहिँ कोलेस्ट्रोलको नितान्त आवश्यक पर्छ। तर त्यही कोलेस्ट्रोल पनि विभिन्न किसिमका हुन्छन्। एउटा सर्वसाधारणले बुझ्दा गुड कोलेस्ट्रोल, जसलाई हामीले एचडिएल भन्छौँ, र ब्याड कोलेस्ट्रोल, जसलाई चाहिँ हामीले एलडिएल भन्छौँ। त्यो एलडिएलको मात्रा शरीरमा बढ्यो भने त्यो चाहिँ बिस्तारै थुप्रिँदै जान्छ, मुटुकोमा ब्रेनको नसाहरूमा थुप्रिँदै जान्छ र एथेरोस्क्लेरोसिस भएर त्यो नसा साँगुरो हुँदै जान्छ। हाई डेन्सिटी लाइपोप्रोटिन एचडिएलको मात्रा बढेछ भने त्यो बोसो थुप्रिनु कम हुन्छ। अब एलडिएल कोलेस्ट्रोल बढी हुने खानेकुराहरू के हो त भन्दा, अन्डाको पहेँलो, रातो मासु, तारेको चिजहरू, चिल्लो पदार्थ, यी खानेकुराहरूमा चाहिँ कोलेस्ट्रोलको मात्रा अत्याधिक हुन्छ। यस्तो अत्याधिक भएको खानेकुरा एकदम धेरै सेवन गर्यो भने पनि त्यो त्यहाँ थुप्रिने भयो र त्यो थुप्रिने प्रक्रिया एकदमै छिटो, त्यहाँ अलिअलि सुनिने इन्फ्लामेसन हुने र छिटो छिटो गरिदिने काम चाहिँ स्मोकिङ, निकोटिन हुन्छ, त्यसले रक्त नलीलाई खुम्चाइदिन्छ, त्यहाँ अलिअलि घाउ जस्तो बनाउने कोसिस गर्छ अनि त्यहाँ गएर छिटो छिटो थुप्रिने काम गर्छ। साथसाथै सुगर भएको मान्छेलाई पनि त्यो थुप्रिने प्रक्रिया एकदमै छिटो छिटो भएर जान्छ, सुगर भएको मान्छेको सुगर कन्ट्रोल छैन। अब मान्छे आलस्य भएर बसिरहेछ भने त्यो कोलेस्ट्रोल फ्याट त हाम्रो शरीरमा विभिन्न ठाउँबाट भित्र बाहिर होइन ब्लड सर्कुलेसनमा भित्र जाने, बोसो भएर बाहिर शरीरमा बस्ने, यो प्रक्रियामा हामी एक्सर्साइज गरौँ भने त्यो भित्र बाहिर हुने इनर्जिक रूपमा बाहिर निस्कने र भित्र गएर थुप्रिने पाउँदैन। हाम्रो सिडेन्ट्री लाइफस्टाइल भयो, फिजिकल एक्टिभिटी भएन भने त्यो क्रम पनि बढी हुने भयो र अत्याधिक स्ट्रेस लियो भने स्ट्रेस हर्मोन पनि रिलिज हुन्छ होइन, कर्टिसोल रिलिज हुन्छ, एड्रिनालिन, नॉन एड्रिनालिन, ती हर्मोनले पनि के गर्छ त्यो प्रक्रियालाई बढाउँछ र यो हर्मोन अचानक रिलिज हुने भयो भने कहिलेकाहीँ त्यो बोसो थुप्रिएर त्यो नसा साँगुरो भइरहेको नसामा अचानक त्यो थुप्रिएको बोसो फुट्छ होइन, त्यो फुटिसकेपछि त्यहाँ रगत जम्छ, त्यसपछि हार्ट एट्याक हुन्छ। त्यही भएर स्ट्रेस एकदमै तनाव लिएको छ अथवा चुरोट सेवन गरेको छ त्यस्तो मान्छेहरूमा त्यो बोसो भएको ठाउँमा अचानक बोसो फुटेर अनि ब्लड जमेर हार्ट एट्याक छ हुने चान्सेस बढी।
अहिले यहाँले भनेअनुसार त तनावले त्यो हर्मोन उत्पादन गर्छ र त्यो हर्मोनले पनि समस्या गर्न सक्छ भनेपछि यसलाई त्यो तनाव को हर्मोनलाई रोक्ने केही उपाय हुन्छ डाक्टर साहब?
यस्तो हुन्छ, आफ्नो हामीहरूको निन्द्रा र हामीहरूको तनाव यो भनेको हामीले ग्रुमिङ बच्चैदेखि तपाईँ कुन संस्कारमा हुर्किरहनु भएको छ, तपाईँलाई समाजले के कुरा सिकाइरहेछ। अब एउटा बच्चा हिँडिरहेछ बाटो देखेन भने त्यसलाई लगेर बाटोमा पुर्याइदिने संस्कारबाट हामी अहिले चाहिँ गाउँघरमा कोही मान्छे आयो भने होइन यसले त हामीलाई केही बिगार्न आएको कि भन्ने शङ्का घेरामा अहिले हामी छौँ, त्यो भनेको हाम्रै वातावरणले गर्दा सिर्जना गर्ने हो। र यो स्ट्रेस हर्मोन तपाईँले भने जस्तै अब वर्क प्लेस पनि एउटा घर हो, जस्तो 8 to 5 यहाँ काम गर्छौँ भने यो त हामी घरमा भन्दा बढी हामी यहाँ बस्छ, त्यसपछि तपाईँ घरमा जानुहुन्छ 8 घन्टा सुत्नुहुन्छ त घरमा त 4-5 घन्टा मात्रै बस्नुहुन्छ भनेपछि वर्क प्लेसमा स्ट्रेस नहुने वातावरण सिर्जना गर्ने तलदेखि माथि सबैको दायित्व हो। त्यो भएपछि स्ट्रेस कम गर्ने कोही मान्छेलाई केही छ कि भनेर सिनियर जुनियर सबै मिलेर सोध्ने अथवा कसैलाई केही छ भने त्यसलाई समस्या सल्भ गरिदिने गरे पनि यी स्ट्रेसका वातावरणहरू कम हुन्छन् र मान्छेले हाम्रो हुर्कँदै जाँदाखेरि पनि हामीले चाहिँ स्ट्रेस कम गर्नको लागि उपायहरू हामीले अप्नाउने अवलम्बन गर्नुपर्ने हुन्छ। अब जस्तो मेडिटेसन, अहिले चाहिँ मेडिटेसन थियो भने पहिला पहिला बच्चामा जब ध्यान गर्न सिक्यो राम्रै रहेछ, त्यसले गर्दा आफ्नो मानसिक शान्त हुने मान्छेले एकाग्र भएर एकछिन बस्यो भने स्ट्रेस हर्मोन पनि रिलिज हुने रहेछ भने त्यस्तै गरेर योगाहरू गर्ने होइन अनि एक्सर्साइज गर्ने यसले पनि कुनै हदसम्म निन्द्रा र तनावलाई कम गर्छ। यो भनेको तनाव नहुने त संसारमा केही पनि चिज छैन। तपाईँको जन्मिसकेको बच्चाले मलाई अब एकछिनमा खाना दिन्छन् कि दिँदैन भनेर रुन्छ, त्यो पनि तनावले रुने हो, तनाव त्यहाँ पनि रहेछ, तनाव नभएको दुनियाँ छैन। तर त्यसलाई कसरी कम गर्ने र त्यसलाई छिटो त्यो कट अफ गरेर अर्को वातावरणबाट इमिडिएटली कसरी लाने भन्ने चाहिँ मान्छेले सानैदेखि फेस गर्दै गयो भने मान्छे त्यो वातावरण भित्छ, त्यसले गर्दा पनि हामीले तनावलाई ट्याकल गर्न सकिन्छ।
कोलेस्ट्रोलकै सन्दर्भमा केही व्यक्तिहरूले मैले यहाँसँग कुराकानी गर्ने भएपछि के भन्नुभएको थियो भने म लामो समयदेखि औषधि खाइरहन्छु र मैले फेरि खानेकुराहरूमा पनि त्यस्तो पथ परेजमा म बस्दिनँ भन्नुहुन्थ्यो। अब यो कोलेस्ट्रोलको औषधि खाँदा त यहाँले भने चाहिँ राम्रो खाले कोलेस्ट्रोल पनि घटाउँछ होला यसले त?
त्यस्तो हुन्छ, राम्रो खाले कोलेस्ट्रोललाई घटाउँदैन,
हजुर,
नराम्रो खालको कोलेस्ट्रोललाई चाहिँ घटाउँछ। अब दुईवटा कुरा यहाँ बुझ्नुपर्ने के छ भने कोलेस्ट्रोल अब हार्ट एट्याक भइसकेको मान्छेलाई हामीले कसरी अगाडि उसको लाइफलाई अगाडि लाने र हार्ट एट्याक नभएको मान्छेलाई कसरी लाने
अथवा मुटु रोगको बिरामीले कसरी लाने र नर्मल, किनभने अहिलेसम्म जस्तो मलाई केही भएको छैन भने मैले कस्तो गर्ने, यदि म मुटुको रोगी छु अथवा मलाई ब्लड प्रेसर सुगर कुनै किसिमका रोगहरू छन् भने हामीले कस्तो गर्ने, एकदम राम्रो पोइन्ट उठाइदिनु भयो डाक्टर साहब।
मलाई कुनै पनि रिस्क फ्याक्टर छैन, रिस्क फ्याक्टर मसित छैन भनेको एउटा केटा मान्छे 45 वर्ष भन्ने बित्तिकै दुईवटा रिस्क फ्याक्टर हो हार्ट एट्याकको लागि होइन, मेल सेक्स एज मोर देन 45-50 इयर्स भने दुईवटा रिस्क फ्याक्टर यसै हो, अरू धेरै पनि चाहिँदैन होइन। अब त्यसमा चाहिँ तपाईँ स्मोकिङ टोब्याको लिनुहुन्छ, स्मोकिङ गर्नुहुन्छ, भ्याप युज गर्नुहुन्छ, त्यसपछि तपाईँलाई सुगर छ, प्रेसर हाई छ, कन्ट्रोल गर्नुहुन्न, सुगर कन्ट्रोल गर्नुहुन्न, अल्छी गर्नुहुन्छ होइन, ध्यान प्राणाम एक्सर्साइज गर्नुहुन्न, कहीँ जानु पऱ्यो भने साधनै युज गर्नुहुन्छ, आलस्य भएर बसी मात्रै राख्न खोज्नु, शरीरमा घर घरैसीदेखि शान्तिना कामहरू गर्नलाई अल्छी गर्नुहुन्छ भने यी सबै भएको मान्छे र यी नभएको मान्छेमा चाहिँ धेरै फरक पर्छ। अनि यो सबै चिज छ भने भए पनि मान्छेलाई चाहिँ अब चुरो रोक्न सकिन्छ, खैनी रोक्न सकिन्छ, अल्कोहल रोक्न सकिन्छ, ब्लड प्रेसरलाई कन्ट्रोल गर्न सकिन्छ, सुगरलाई कन्ट्रोल गर्न सकिन्छ। र यो मान्छेलाई मुटुको रोग लागिसकेका छैन भने यी सबै कम गरेर चिलो बोसोयुक्त खानेकुराहरू कम गरियो भने हाम्रो रिस्क फ्याक्टर घट्यो, रिस्क घटेपछि त्यो बोसो थुप्रिने क्रम पनि घट्छ, थुप्रिने क्रम घट्दै गयो भने होला त्यो चाहिँ 70-80 वर्षमा अलि धेरै जम्ला, तर यङ एजमा 40-50 वर्षको उमेरमा जम्दैन। अब अर्को मान्छे भयो हार्ट एट्याक भइसक्यो 40-50को उमेरमा हार्ट एट्याक भइसक्यो अथवा मुटुको रोग लागिसक्यो, अब मुटुको रोग लागेको मान्छेलाई पनि यी सबै मैले भनेको ब्लड प्रेसर हाई, सुगर, त्यसपछि स्मोकिङ, अब अल्छीपन, तनाव होइन, निन्द्रा, यी सबै कुरा उसले ब्यालेन्स गरेर अगाडि लगेको छ, सबै कुरा कन्ट्रोलमा छ भने उसको एकचोटि अट्याक भयो भने भोलि भविष्यमा फेरि अट्याक हुने चान्सेस कम हुन्छ। रेगुलर डाक्टरको सल्लाह अनुसार, स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गरिरहेछ भने रिस्क चाहिँ घटेर जान्छ। तर अब तपाईँले औषधि खानु भएको छ तर खानपिन तपाईँले होइन, मैले औषधि खाएपछि त खानपिन किन बार्नु पऱ्यो, अब एकदमै चिल्लो कोलेस्ट्रोल बढी भएको खानेकुराहरू अब तताना खानुभयो भने त रिस्क त रहन्छ। अब त्यो रिस्कले फर्दर एकचोटि अट्याक भयो, एकचोटि मुटु रोग लगायो भने फेरि त्यसलाई इमर्जेन्सी भएर फेरि फेरि समस्या आउन सक्ने चान्सेस बढी भएर जान्छ। त्यो भएर यी सबै रिस्क फ्याक्टरहरूलाई घटाउनुपर्छ। मुटु रोगी भए पनि नभए पनि आफ्नो मुटुलाई स्वास्थ्य राख्नलाई रिस्क फ्याक्टर घटाउनु पऱ्यो। रोग लागिसक्यो भने भोलि दोस्रोचोटि केही अप्ठ्यारो नपरोस् भनेर त्यसको लागि पनि रिस्क फ्याक्टर घटाउनु पऱ्यो। साथसाथै स्वास्थ्यकर्मीको सल्लाह अनुसार आफूलाई मुटुकै रोग लागिसकेको छ, हार्ट एट्याक भइसकेको छ भने त्यसको औषधि खानु पऱ्यो, प्रेसर आइछ भने प्रेसर औषधि खानु पऱ्यो, सुगर छ भने सुगरको औषधि खानु पऱ्यो, चुरोट सेवन छ भने त्यो छोड्नु पऱ्यो, होइन निन्द्रा छैन भने निन्द्रालाई लगाउने उपायहरू हुन्छन्, टेक्निक हुन्छन्, अब साइकियाट्रिक डाक्टर साइकोलोजिस्टहरू हुन्छन्, सल्लाह लिनु पऱ्यो। यी उपायहरू गऱ्यो भने फरक चाहिँ पक्कै हुन्छ।
हजुर, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटु र मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गरिरहेका छौँ। यस विषयमा कुराकानी गर्नका लागि आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलज्यू। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु, किनभने हाम्रो संवाद साह्रै महत्त्वपूर्ण भइराखेको छ। यहाँले कोलेस्ट्रोलका कुरा गरिदिनु भयो, होइन, सुगरका कुरा गरिदिनु भएको छ, तनाव व्यवस्थापनका कुरा गरिदिनु भएको छ। धेरै जानकारी हाम्रो आदरणीय श्रोताहरूले पाइरहनु भएको छ, श्रोता तथा दर्शकहरूले यसबाट लाभ लिइरहनु भएको छ। म अब अलिकति यहाँले अस्ति अहिले जस्तो राम्रो खानपिन नहुने भनेर भन्नुभएको थियो, अब म अलिकति खानपिनको विषयमा जोड्न चाहन्छु। जस्तो अब हामीले खानपिन चाहिँ हाम्रो कस्तो हुनुपर्छ, जस्तो यहाँले भने जस्तै कुनै रोग नलाग्दाको अवस्था र रोग लागिसकेका, किनभने जस्तो ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोलमध्ये अब तिनै थरी छ कि अथवा एक थरी मात्रै छ कि, होइन, कोही बिरामी भइसकेको अवस्था अथवा औषधि खाइरहेका बिरामी र अहिलेसम्म म निरोगी नै छु, मैले कुनै किसिमको औषधि खानु परेको छैन भन्ने व्यक्तिहरूले खाने खानपिन चाहिँ कस्तो हुन्छ, कस्तो खानपिनलाई हामी राम्रो मान्न सक्छौँ?
अब हामीले खाने खानेकुरामा हामीलाई शरीरमा चाहिने कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, अब मिनरल्स र भिटामिन, यही खानेकुरा हो। अब कार्बोहाइड्रेट, फ्याट, प्रोटिन भनेको शरीरलाई बनाउने काम गर्छ, भिटामिनले क्याटालिस्टको काम गर्छ, मिनरलले पनि त्यसमा सपोर्ट गर्छ। यी तत्त्वहरू हाम्रो शरीरलाई चाहिन्छ। अब कार्बोहाइड्रेट हामीले चामल, पिठो, मकै, कोदो अनि गहुँको पिठो, त्यसपछि रोटी, भात, हामी भुजा जे भन्छौँ यसमा चिउरा, ब्रेड, बिस्किट, यो भनेको कार्बोहाइड्रेट पर्याप्त भन्ने खानेकुरा हो। त्यसपछि घिउ खानुहोस्, तेल खानुहोस्, बोसो भएको खानेकुरा खानुहोस्, चिज खानुहोस्, यी खानेकुराहरू चाहिँ के हुन्छन् यसमा बोसोको मात्रा बढ्यो। र प्रोटिन भनेको माछा, मासु, अन्डा, गेडागुडी, दाल, यो प्रोटिन बढी भएको खानेकुरा हो। अनि त्यसपछि साग सब्जी र फलफुलमा भिटामिन हुन्छ र फाइबरहरू। अब हामीले खाने खानेकुराको सामान्य मान्छेले बुझ्दाखेरि कल्पना एउटा गरौँ, एउटा थालमा हाम्रो खानेकुरा साग सब्जी फलफुल एक भाग लगाउँ, भात रोटी ब्रेड चिउरा जे हुन्छ त्यसलाई एउटा भाग लगाउँ, अब अर्को भागमा चाहिँ तपाईँ प्रोटिन गेडागुडी दाल राखौँ,
होइन।
अब त्यसमा नर्मल मान्छे छ, कुनै रोग लागेको छैन भने तपाईँले एक चम्चा घिउ, अब त्यो तपाईँले नुहाउने अथवा अर्को घिउ एक चम्चा, नर्मल मान्छेले राम्रोसित हिन्डुल हुने छ भने त्यो खान मिल्छ। अब एक्सर्साइजै नगरी एकदमै सिरेन्डी छ भने त्यो पनि कट अफ। अब यी खानेकुराहरू मिलाएर खायो भने हामी रोगबाट बच्न पनि सक्छौँ। त्यस्तै गरेर कुनै मान्छेलाई मुटुको हार्ट एट्याक भइ नै सकेको छ, रोग लागिसकेको छ भने यसमा हामीले प्रोटिनको मात्रालाई त्यही नै राखेर फ्याटको मात्रा बन्द गरेर, त्यसपछि फ्याटमा पनि स्याचुरेटेड, सुपर स्याचुरेटेड फ्याट भनिन्छ कि, जस्तो तपाईँ हामीले खाने माछा मासुलाई घिउमा तारेर अब डिप फ्राई गरेर खाइन्छ भने त्यो द्याट इज अ पोइजन जस्तो हो, त्यो चाहिँ सुपर स्याचुरेटेड फ्याट हुन्छ। हो त्यस्तो खानेकुराहरू चाहिँ सकेसम्म हामीले खानु हुँदैन, नर्मल मान्छेले खानु हुँदैन र मुटुको रोग लागेको मान्छेले त झन् छुनै हुँदैन, त्यस्तो खानेकुरा चाहिँ नखाउँ। हो सागसब्जी फलफुल भएको खानेकुरा, त्यसपछि आएर प्रोटिन, कार्बोहाइड्रेट, त्यसपछि भेजिटेबल र फ्रुट्स, अब यी मिलाएर तपाईँ खानुभयो भने तपाईँलाई रोग लागिसकेको मान्छेलाई पनि अझ रोग बढेर जाने चान्सेस कम हुन्छ। अब हामीले डायबिटिज भएको मान्छे छ भने त्यही अनुसारको कार्बोहाइड्रेटको खानेकुरा अलिकति कम भएर क्यालोरी कम भएको खानेकुरा खाने, फ्याट चाहिँ नखाने, प्रोटिन भेजिटेबलहरू बढी खाने, अब यस्तो खालको खानेकुरा खानुभयो भने रोग चाहिँ कम लाग्छ।
अब जस्तो यो हामी स्वस्थ रहनका लागि यहाँले अहि भनिसक्नु भएको छ, एउटा हामीले हाम्रो खानपिनलाई ध्यान दिनुपर्छ, अर्को हाम्रो जीवनशैलीलाई ध्यान दिनुपर्छ, र हामीले व्यायाम गर्नुपर्छ भन्नुभएको छ। हामी कस्तो जीवनशैली अपनाएर कस्तो किसिमको व्यायाम गऱ्यौँ भने हामी स्वस्थ रहन सक्छौँ डाक्टर साहब?
अब तपाईँको काम कस्तो छ त्यसमा नि भन्नुहोस् होइन। अब नेपाल त डाँडा पहाड
हो, जस्तो गाउँघरमा हुने मान्छे परिश्रम गर्नुहुन्छ, अब सहरमा बस्ने मान्छे अफिसियल समयमा बिच कुर्चीमा बसेर मेरो दैनिकी बितेको हुन्छ, अब यस्तो मान्छेहरूले कस्ता किसिमका व्यायामहरू गर्ने रहेछ?
अब तपाईँ हामी जो चाहिँ 9 to 5 अफिसमा बसेर काम गर्ने मान्छेले तपाईँले तपाईँको शरीरलाई कम्तीमा आधा घन्टा दिनमा छिटो छिटो हिँड्ने, ताकि अलिअलि खल्ल पसिना आओस् र मुटु ढुकढुक गरेको अनुभव होस् होइन, त्यो हुने गरी तपाईँ दिनको आधा घन्टा परिश्रम गर्नुहोस्। तपाईँ अब अहिले सेन्टरहरू छन्, जिमहरू छन्, त्यहाँ गएर कार्डियोको यही एक्सर्साइजहरू गर्दा पनि हुन्छ। तपाईँले एकदमै ठुल्ठुलो जिमै गर्नुपर्छ, हेभी बडी बिल्डिङ गर्नुपर्छ भन्ने छैन, मुटु प्रोटेक्सनको लागि होइन। मुटु प्रोटेक्सनलाई एरोबिक एक्सर्साइज, सबभन्दा राम्रो भनेको जगिङ अथवा कुद्नुहोस् अथवा ट्रेडमिलमा कुद्नुहोस् होइन, जहाँ कुदे नि कम्तीमा आधा घन्टा पसिना आउने गरी, खलखल पसिना आउने गरी, मुटु ढुकढुक हुने गरी हिँड्नुहोस्। त्यो गर्नुभयो भने अब ब्लड प्रेसर कन्ट्रोल हुन्छ, सुगर कन्ट्रोल हुन्छ, स्ट्रेस घट्छ है, तपाईँको शरीरको यी सबै कुराहरू राम्रोसँग युटिलाइज हुन पाउँछन्। कार्बोहाइड्रेट फ्याट प्रोटिनहरूको शरीरले लिने र फाल्ने झन् स्मुथ तरिकाले गर्न सक्छ होइन, त्यही भएर व्यायामको ठुलो रोल छ।
कमसेकम दैनिक दिनमा आधा घन्टा, आधा घन्टा भने पनि कमसेकम हिँड्नै पर्यो, चलायमान हुनै पर्यो होइन।
होइन, अमेरिकन कलेज अफ कार्डियोलोजी WHOले दिएको भनेको कम्तीमा पनि आधा घन्टा, 6 days इन ए विक भन्छ, टोटल गर्दा 3 घन्टा, हप्ताभरिमा 3 घन्टा। अब कस्तो किन त्यो किन भन्नु खोजे, मान्छेको कामले व्यस्तताले गर्दा कहिलेकाहीँ मान्छेले हप्तामा हरेक दिन गर्न नसक्ने होइन। अब 6 दिन भन्यो भने त एक दिन त मान्छेले नगर्न पनि सक्छ, अथवा हप्ताभरि 3-4 घन्टा हिँड्ने, ट्रेकिङहरू गर्ने, अरू दिन चाहिँ 10-15 मिनट अथवा त्यसको बाहेकको 1-2 दिन गर्न सक्ने भयो भने एउटा हिसाबले शरीरलाई चलायमान बनाउन
सकिन्छ। यहाँ चाहिँ नेपालको एउटा महत्त्वपूर्ण अस्पताल, अब मुटु रोगको लागि विशेष मानिन्छ, यस्तो महत्त्वपूर्ण अस्पतालमा बसेर त्यसमा पनि विभागीय प्रमुखको समेत जिम्मेवारी लिएर आम नागरिकलाई सेवा दिइरहनु भएको छ, आम नागरिकले यहाँ के कस्ता किसिमका सेवा सुविधाहरू पाउन सक्छन् यस अस्पतालबाट डाक्टर साहब?
अब हाम्रो यो हस्पिटल, अब हामी यहाँ जुन ठाउँमा काम गरिरहेछौँ, अब तपाईँले देख्दा यो हस्पिटल मात्रै हो, तर हाम्रो हिसाबले हामीले काम गर्दा चाहिँ एउटा हस्पिटल हो, सर्भिस, बिरामीलाई सर्भिस दिने छ। अर्को भनेको यो यहाँ चाहिँ म पनि यहीँ पढेर, मैले MD यहीँ गरेको हो, DM यहीँ गरेको हो, र फेलोसिप गर्ने 1 वर्ष बाहिर गएँ, मैले त यहाँ यहीँ पढेर यहीँ हुर्केको हो भनेपछि त यहाँ चाहिँ पढाउने, पढ्ने, टिचिङ एन्ड लर्निङ एक्टिभिटी हुन्छ, एक्टिभिटी भनेपछि हामीले स्किल नलेज ट्रान्सफर गर्ने ठाउँ हो यो। तेस्रो भनेको रिसर्च, रोग नयाँ नयाँ आउँछ, नयाँ नयाँ कसरी के छ भनेर रिसर्च पनि हुने गर्छ हामी यहाँ 3 चिज गरेर बस्छौँ। तर अब हाम्रो यहाँ आउने बिरामीहरू हामीले जनलाई सर्भिस दिन्छौँ, उहाँ सर्भिसको प्रकृति कस्तो छ भने हामीले ओपिडीमा हामी बिरामी हेर्छौँ, चाहिँ सामान्य अवस्थामा भएको बिरामी अथवा हस्पिटल भर्ना भएर डिस्चार्ज भएर अनि फेरि फलोअप गरेको बिरामी, र वार्डमा सेरी अलिकति गाह्रो भएर भर्ना भएको वार्डमा हुन्छ भने आइसियु सिसियुमा अलिकति सिरियस बिरामीहरू, क्रिटिकल स्टेजको बिरामीहरू आइसियु सिसियुमा हामी भर्ना राखेर बिरामी हेर्छ। अब बिरामीको रोगको प्रकृति कस्तो छ भन्न खोज्नु भएको छ भने, रोगको प्रकृति अहिले आएर 20 वर्ष अगाडि हामी स्टुडेन्ट हुँदा अथवा हामी भर्खर भर्खर काम गर्दाखेरि रोगको प्रकृति र अहिलेको रोगको प्रकृति थोरै फरक छ। अहिलेको रोगको प्रकृति हामीले क्रिटिकल केयर शिशुमा हेऱ्यौँ भने धेरै जसो बिरामी हार्ट एट्याक रिलेटेड, त्यसले गर्दा मुटुलाई जुन क्षति पार्छ त्यसले गर्दा हार्ट फेलियर हुन्छ, त्यस्तो बिरामीहरूको प्रकृति बढी छ। त्यसै आएर मुटुको बाथको रोग, मुटुको मसलको रोग, अन्त्यमा मान्छेलाई जे रोग लाग्यो नि मुटु फेल भएर, हार्ट फेल भएर आउने हो, यस्तो प्रकृतिको मान्छेहरू बढी आउनुहुन्छ। छिटो छिटो आउनुभयो, नसा खोलिदियो, रक्त सञ्चार भयो, मुटुको मसल बच्छ, ज्यान पनि बच्छ, भोलि मुटु मसल बच्छ, त्यसपछि मुटु मसल बच्यो भने त पछिसम्मलाई सजिलो हुने भयो। कहिलेकाहीँ मुटुको क्षति हुन्छ, मसलहरू बिग्रिन्छ अनि पछि गएर हार्ट फेलियर हुने चान्स बढी हुन्छ होइन। एउटा हार्ट एट्याकको बिरामी हामीले जुन एन्जियोप्लास्टी गरेर नसा खोल्छौँ भने, अर्को भनेको बेहोस भएर आउने मुटुको चालको गडबडी, चालको गडबडी, चाल कम भए पनि मान्छे बेहोस हुनसक्छ, त्यस्तो चाहिँ मुटुको ब्याट्री राख्छौँ हामी, जसलाई हामी पेसमेकर भन्छौँ होइन, त्यो पेसमेकर नै हामी राख्छौँ। अर्को भनेको मुटुको धड्कन बढी भएर बेहोस भएर आउने, मुटुको धड्कन बढी हुने, भेन्ट्रिकुलर टेकिकार्डिया हुने, फिब्रिलेसन भएको मान्छेहरू पनि आउनुहुन्छ, त्यस्तो मान्छेलाई हामी आइसिडी। र मुटु अब कमजोर हुँदै गएर मुटु अन्तिम स्थितिमा पुगेर स्याहाँस्याहाँ भएर आउने र हिँड्न राम्रोसित नसक्ने मान्छेलाई औषधिले काम गरेन भने मुटुको पम्पिङ फङ्सन बढाउनलाई सिआरटिडी सिआरटिपी भन्छौँ, त्यस्तो पनि हामी यहाँ गर्छौँ। यो चाहिँ कार्डियोलोजीको अन्तर्गतको कुरा गर्दैछु मैले। त्यस्तै गरेर इलेक्ट्रोफिजियोलोजिकल स्टडी गर्छौँ हामीले, जुन चाहिँ मुटुको धड्कन रिलेटेड समस्या, मुटुको धड्कन एकदमै छिटो छिटो हुने अनि आफै ठिक हुने अथवा छिटो छिटो बारम्बार हुने, मान्छे बेहोस हुने, पसिना आउने, ढुकढुकी बढ्ने, त्यस्तो मान्छेलाई मुटुको चोर बाटोबाट मुटुको इलेक्ट्रिकल एक्टिभिटी हुन्छ, त्यस्तो इलेक्ट्रिकल एक्टिभिटीलाई हामीले चाहिँ लेजरको माध्यमले बर्न गरेर त्यो बाटो बन्द गरिन्छ। बाटो बन्द गरेपछि त एबनर्मल धड्कन आउन सक्दैन होइन, त्यो इलेक्ट्रोफिजियोलोजिकल टेस्ट पनि गर्छौँ। र अर्को भनेको जन्मजात रोग, जुन चाहिँ मुटुको पालहरू हुन्छन्, त्यो पालहरू कहिलेकाहीँ 30-40 वर्षसम्म थाहा हुँदैन, जाँचेपछि थाहा हुन्छ। त्यस्तो पालहरू पनि डिभाइसेस, अब यो काछीबाट एउटा नसा खोलेर अनि मुटुमा लगेर त्यो डिभाइस अम्ब्रेला जस्तो हुन्छ, डिभाइसले त्यो पुवालाई टाल्ने गर्छौँ। यस्ता किसिमका कार्डियोलोजीमा हामीले चाहिँ लामो समयदेखि गर्दै आइरहेछौँ। त्यसपछि बाहेक मनमनमा यहीँ मुटुको हार्ट एट्याक भएको मान्छेलाई कहिलेकाहीँ एन्जियोप्लास्टी गरेर नहुने हुनसक्छ भने त्यस्तो मान्छेलाई हामीले अपरेसन, हाम्रो सर्जिकल सर्जनको कुरा गरेँ, अपरेसन गर्ने सर्जनहरूले त्यो नसामा हाम्रै शरीरको अरू नसा लगाएर जोड्ने, जसलाई चाहिँ हामीले सिएबिजी भन्छौँ, बाइपास सर्जरी, उहाँले सर्जरी गर्नुहुन्छ। र कहिले भल्भहरू लिकेजहरू हुन्छन्, ती लिकेज भल्भहरू छन् भने ती लिकेज भल्भहरूमा अपरेसन गरेर अर्को भल लगाएर राखिदिएपछि लिकेज हुँदैन, अथवा भल साँगुरो छ भने त्यो भललाई खुलाएर त्यहाँ एउटा अर्को भल हाल्दिएपछि बिरामीलाई निको गर्ने, यो चाहिँ सर्जनहरूले गर्नुहुन्छ। र अहिले भर्खर भर्खर आएको नयाँ प्रविधि पनि हामीले केही मान्छेहरूलाई गरेको छौँ, भल साँगुरो भयो र त्यसलाई चाहिँ नचेरी क्याथेटर डिभले मुटुमा लगेर त्यसलाई खोलेर त्यहाँ भल त्यहीँ राखिदिने, जुन चाहिँ अलिकति महँगो छ अहिले तर सजिलो छ।
जस्तो प्रेसरले चाहिँ आँखा हान्यो, किडनी हान्यो भनेर भन्ने गर्छौँ, यो चाहिँ कस्तो अवस्थामा हुन्छ?
ब्लड प्रेसर हाई हुने भनेको दुईटा कारण छ, एउटा चाहिँ मल्टिफ्याक्टोरियल, जसको कारणै छैन भन्छौँ हामी, त्यो भनेको चाहिँ 80-85% मान्छेमा हुन्छ, 10-15% मान्छेमा कारण हुन्छ हाई ब्लड, होइन, कहिलेकाहीँ किडनीको समस्याले गर्दा हुन्छ, नसाको रोगले गर्दा हुन्छ, हर्मोनको रोगले गर्दा हुन्छ, शरीरमा कुनै ट्युमर परेर त्यसले हर्मोन रिलिज गरेर हुन्छ, त्यसले पनि ब्लड प्रेसर बढाउँछ। त्यसले ब्लड प्रेसर बढायो भने अब कुनै ट्युमर छ भने निकालेर फालिदिने, किडनीको नसा सानो साँगुरो भएको छ भने त्यो नसालाई ठुलो बनाइदिने, किडनीको रोग लागेको छ भने त्यसलाई उत्पार गर्ने, र हर्मोन बढी भएको छ भने त्यो हर्मोनको औषधि खाने, यो भयो भने ब्लड प्रेसर कन्ट्रोल गर्न सकिन्छ। यसलाई हामी सेकेन्डरी हाइपरटेन्सन भन्छौँ 15%, तर प्राइमेरी इसेन्सियल हाइपरटेन्सन भनेको 85%मा मल्टिपल फ्याक्टर, अब बुवा आमालाई प्रेसर छ, छोराछोरीलाई प्रेसर भयो, एउटा जेनेटिकले गर्दा, अर्को वातावरण एकदम तनाव भएको वातावरण काम गरिराख्नुपर्छ, घरमा स्थिति तनाव छ, राति सुत्न मिल्दैन, ब्लड प्रेसर हाई हुन्छ, अथवा कहीँ दुखिरहेछ, शरीर दुखिरहेछ, त्यसले गर्दा नि ब्लड प्रेसर बढ्ने हुन्छ, स्मोकिङ गर्नुहुन्छ त्यसले पनि ब्लड प्रेसर बढाउँछ, यी कारणले गर्दा ब्लड प्रेसर बढ्ने गर्छ। र यो ब्लड प्रेसरले आँखालाई हान्ने, मुटुलाई हान्ने भनेको के भने, यो ब्लड प्रेसर भनेको हाम्रो नर्मली 120-80 हुनु, 140-90 अथवा त्योभन्दा माथि भयो भने हामी हाइपरटेन्सनै भन्छौँ, होइन, त्यो दुईवटा तिनवटा रिडिङ लगातार लिँदा, तिनवटा रिडिङभन्दामा ब्लड प्रेसर 140 अथवा 90 अथवा त्योभन्दा बढी आयो भने ब्लड प्रेसर हाई भयो। 140-90 10 वर्ष 15 वर्ष 20 वर्षमा बिस्तारै मुटुलाई, आँखालाई, किडनीलाई, नसालाई अलिअलि असर गर्न त सक्छ, तर त्यही ब्लड प्रेसर एकैचोटि 180-110 बढी, कहिले काहीँ 200-240 तलको 120-130 पुग्यो भने त्यसले चाहिँ डाइरेक्टली ब्रेनमा ह्याम्रेज हुनसक्ने, आँखामा अलिअलि ब्लिडिङ हुनसक्ने, अथवा आँखाको भित्र रेटिनामा असर गर्न सक्ने, अथवा किडनीमा असर गर्न सक्ने, अथवा हार्टमा असर गर्न सक्ने हुन्छ। त्यसै कारणले त्यसलाई हामीले हाइपरटेन्सिभ इमर्जेन्सी र अर्जेन्सी भन्छौँ। त्यस्तो खालको बिरामीलाई हामीले हस्पिटलमा राखेर भर्ना गरेर छिटो ब्लड प्रेसर कन्ट्रोल गरेर 2-4 दिन राखेर ब्लड प्रेसर एउटा ठाउँ आएपछि अनि डिस्चार्ज गर्छौँ भने 120-130-140 कहिलेकाहीँ 160-170 तल 110 ब्लड प्रेसर छ, बिस्तारै बढेको छ भने हस्पिटलको ओपिडीमा आएर औषधि सेवन गर्ने, अरू फिजिकल एक्टिभिटी, नुनको थोरै कमी, फलफुल बढी, सागसब्जी बढी खाने, घरेलु उपायहरू पनि गरेर ब्लड प्रेसरलाई कन्ट्रोल गर्छौँ।
अब यो मुटुमा आउन सक्ने जोखिमहरू हटैट्याक हुन नदिनका लागि अब यसका लागि त पहिला एउटा व्यक्तिकै भूमिका होला, मैले नै पहिला केही गर्नुपर्ने होला, म पछि मेरो घर परिवारको भूमिका होला, समाजको भूमिका होला, है कतिपय कुराहरू समाजका कारणले पनि, किनभने हामी नेगेटिभतिर गइराख्यौँ भने पनि त्यसले पनि हामीलाई असर गर्दै जाने भयो। अब त्यसपछि सरकारवाला सरकारवाला सबै पक्ष मिल्यो भने, किनभने यहाँहरू त अहोरात खटिरहनु भएको छ, स्वास्थ्य कर्मी खट्नु भएको छ, हस्पिटलहरू महत्त्वपूर्ण मुटु रोगकै अस्पतालहरू विभिन्न ठाउँमा बनिरहेका छन्, अब त्यसै गरी नर्स हरू, अब ल्याब टेक्निसियनहरू स्वास्थ्य कर्मीहरू सबै खटिरहनु भएको छ, तर पनि रोग त दिनानुदिन बढिरहेको अवस्था छ। त्यसबाट अब यो मुटुजन्य समस्याहरू आउन नदिनका लागि एउटा व्यक्ति, घर परिवार, समाज, सरकार, सरकारवाला कस कसले के गर्यो भने हामी यसलाई कम गर्न, किनभने अब यो रोक्न त सकिँदैन होला होइन, अब यसलाई कम कसरी गर्न सकिन्छ होला, अनि त्यसमा केही सुझावहरू छन् कि डाक्टर साहब?
अब हामीले अब इन्डिभिजुअल लेभल, पर्सनल लेभलमा व्यक्तिले गर्न सक्ने चिज भनेको रिस्क फ्याक्टर चाहिँ घटाउनु पऱ्यो। रिस्क फ्याक्टर के भयो त भन्दा स्मोकिङ गर्नु भएन, अल्कोहल खानु भएन, ब्लड प्रेसर हाई छ भने औषधी खाएर कन्ट्रोल गर्नु पऱ्यो, रेगुलर चेकअप गर्नु पऱ्यो, सुगर कन्ट्रोल गर्नु पऱ्यो, सुगर हाई छ भने, त्यसपछि अलिकति फिजिकल एक्टिभिटी दिनमा आधा घन्टा आफूलाई दिनु पऱ्यो, आधादेखि एक घन्टा आफूलाई दिनु पऱ्यो, त्यसपछि थोरै योगा गर्न सकिन्छ, मेडिटेट गर्न सकिन्छ, अथवा आफ्नो वरिपरिको साथी कोहीसँग बसेर एकछिन स्वास्थ्यका कुराहरू गर्न सकिन्छ अथवा समाजका कुराहरू गर्न सकिन्छ, यसले गर्दा नि तपाईँको तनाव कम हुन्छ, राति राम्रो निन्द्रा सुत्नु पऱ्यो र तनाव व्यवस्थापन गर्ने अरू टेक्निक गऱ्यो भने पर्सनल लेभलमा यसले कम गर्छ। यही कुरा तपाईँले गर्ने कुरा तपाईँको घरको बुवा आमा दाजुभाइ दिदीबहिनी बच्चाहरूसित त कुरा गर्नुभयो, हाम्रो घरको खाना यस्तो खाना खाउँ, यो चिज हामीले नखाउँ, यो मिठो हुन्छ तर खानुहुन्न, जङ्क फुडहरू नखाउँ, तारेर नखाउँ, हामी बोइल गरेर खाउँ, हाम्रो शरीर निरोगी छ भने हामीले यतिसम्म फ्याट खाउँ, एक चम्चासम्म चिलो खान सकिँदैछ, हामी धेरै एक्सर्साइज गर्न सक्छौँ, हाम्रो खानेकुरा प्रकृति अलिकति कार्बोहाइड्रेट फ्याट भएको खानेकुरा हामी बढाउन सक्छौँ भन्ने, यी तपाईँले घरमा गर्न सक्नुहुन्छ। अथवा शनिबार तपाईँ वरिपरिको छिमेकी दुई चारजना पाँच सातजना भेला हुनुहुन्छ भने त्यही लेभल हो भने तपाईँ कुरा गर्न सक्नुहुन्छ। त्यो भनेको पर्सनल व्यक्तिले गर्न सक्ने चिज भयो। त्यसपछि आएर अब डाक्टरले बिरामी भएर आइहाल्नुभयो भने तुरुन्त इमर्जेन्सी उपचार गर्ने र जाने बेलामा यही सल्लाह हामीले दिएर पठाउने हो डाक्टरको लेभलबाट। त्यसै समाजबाट अब जस्तो सरकारले हामीलाई दिएको कुरा, अब रेडियो टेलिभिजन, अब तपाईँले यी सबै कुराहरू अहिले मसित सोधिराख्नु भएको छ, यो त हरेक मिडियामा एक दिनमा कति बाहिर आइराखेको हुन्छ होइन, मान्छे चाहिँ अवेर चाहिँ यसले गराइराख्ने होइन, एउटा समाजको एकजना सानो मान्छेदेखि ठुलो मान्छेसम्म, सानो तब्कादेखि ठुलो तब्कासम्म मान्छेलाई अवेर गराइ नै राख्ने, यसले चाहिँ जनचेतना बढ्दै गएपछि यी कुराहरू इम्प्लिमेन्ट गर्न सजिलो हुन्छ।
हजुर,
यस्तै गरेर अब मेन भनेको हाम्रो सरकार, हाम्रो स्वास्थ्य मन्त्रालय पोलिसी बनाउने ठाउँमा पनि रोग उपचार गर्ने दिनदेखि खानेकुराको लेभलसम्म, त्यसपछि प्रिभेन्सन कसरी रोग कम गर्ने हो भन्ने कुरादेखि, र हाम्रा जनता अहिले जन्मेको भर्खर जन्मेको बालक 20-30 वर्षमा उसलाई कस्तो खालको रोग लाग्न सक्छ यो वातावरणमा अबको हामीले हुर्कायौँ भनेर हामीले इम्पोज गर्न सक्नु पऱ्यो।
हजुर,
अब 20 वर्षमा हाम्रो समुदायलाई योसम्म रोग, यस्ता यस्ता रोग लाग्न सक्छन्, हामीले यति फिजिकल एक्टिभ गरेका छौँ, यस्तो खालको काम गरेका छन्, स्कुलमा यस्तो जान्छन्, बसमा आइन्छन् भने अब 20 वर्षमा हाम्रो प्रक्षेपण गर्नु पऱ्यो कि, यस्तो खालको मुटुको रोग यति लाग्न सक्ला, क्यान्सर यति लाग्न सक्ला, हाम्रो खानेकुरामा स्थिति यस्तो छ भने यस्तो हुनसक्छ भने अहिले प्रक्षेपण गरेर त्यसकै टार्गेटको अनुसार हामीले स्वास्थ्य कर्मीहरू निर्माण गर्नु भविष्यको लागि। अहिले हाम्रो सरकार लागिरहेको छ, सरकारले मात्रै होइन, अब प्राइभेट कलेजहरूले, प्राइभेट हस्पिटलले पनि गर्नुभएको छ, त कस्तो छ भने त्यो अब एकदमै एकरूपता छैन होइन, एकरूपता नभएको हुनाले कुनै मान्छेले धेरै सर्भिस पाएको छ भने कुनै ठाउँको मान्छेले त्यति सर्भिस पाएको छैन, यो एउटा सिस्टमलाई एउटै सिस्टम बनाएर एकरूपता ल्यायो भने मान्छेको डाटाहरू हुन्छ नि, जुम्लामा गएर यसो हेर्नुभयो भने तपाईँको डिटेल स्वास्थ्य सम्बन्धी तपाईँले 10 यस्तो यस्तो छ, अहिले ब्लड प्रेसर हाई छ, औषधि खाइराख्नु भएको छ, सबै रिपोर्ट ठिक छ, जुम्ला गएर हेर्नु पनि सक्ने होइन, तपाईँ गएर भोलि कागज भित्तामा जानुभयो केही भएर यसो तपाईँको नाम र तपाईँको आइडी नम्बर भनौँ न, नागरिकता राख्नुहोस् अथवा एनआइडी नम्बर राखेर यसो हेर्ने बित्तिकै तपाईँको रिपोर्ट सबै आउने, भविष्य त्यहाँ कोही मान्छेले डाक्टरले के छ त उहाँलाई यस्तो छाती दुखेर आउनुभएको थियो पहिले के थियो भन्दा पहिले यति मात्रै रहेछ अहिले दुखेर आउनुभयो भने चाहिँ उसले हिस्ट्री पनि सजिलो हुन्छ र कस्ट पनि कम भएर जान्छ।
हजुर,
होइन कस्ट पनि कम भएर जान्छ नि त, त्यो भएको हुनाले एकरूपता ल्याउनलाई पनि हामीले एउटा सिस्टमले डाटालाई कलेक्ट गर्ने र कालान्तरमा तपाईँले 10 वर्षसम्म यो डाटा हेर्नुभयो भने त हाम्रो पपुलेसन यस्तो खानेकुरा खाएको, यस्तो लाएको, यस्तो स्ट्रेस लिएको होइन, त्यसपछि आएर यस्तो समाजमा हुर्केको मान्छेलाई हजारौँ जना छन् भने 10 जनालाई यस्तो भयो, 20 जनालाई यस्तो भयो, 20 जना यस्तो हुन्थ्यो, त्यहीँबाट तपाईँको रिसर्च पनि भयो, उपचार पनि राम्रो पाउने भयो। अब हामीसित खर्च छ, खर्च पनि भएको छ, तर अलिकति म्यानेजमेन्ट
हजुर
चाहिँ भनौँ न एकदम चुस्त दोस्त नहुँदाखेरि कहीँ अलिक बढी पोखिएको, कहीँ कम पोखिएको, होइन कहीँ हुँदै नभएको,
हजुर
यी सबैले गर्दा एकरूपता नभएर र एउटा राम्रो सिस्टम नहुनाले यहाँ हामीसित त केही छैन कि जस्तो लाग्छ। तर
हजुर
मुटुको हिसाबले हेर्ने भने हामी यो 15-20 वर्षमा हामीले ठुलो फड्को मारिसकेको छौँ।
डाक्टर साहब, साह्रै महत्त्वपूर्ण संवाद भयो। यस्तो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय र विचार आम समुदायका लागि रेडियो नेपाल मार्फत प्रदान गर्नुभयो। यो समय र संवादका लागि यहाँलाई धन्यवाद डाक्टर साहब।
समय दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद।
तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गऱ्यौँ। आजको हाम्रो संवादका लागि हामीमा आज अतिथिका रूपमा हुनुहुन्थ्यो वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेल। उहाँ मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौँ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ, साथै मुटु रोग विभागको प्रमुख समेत हुनुहुन्छ। आज उहाँसँग गरिएको संवाद यहाँहरूलाई कस्तो लाग्यो? अब हामी हाम्रो कार्यक्रमको अन्त्यमा आइपुग्यौँ। यहाँहरूलाई आजको कार्यक्रमको सन्दर्भमा कुनै राय, सुझाव र सल्लाहहरू दिन मन लाग्यो भने हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा swasthya@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष विशेष धन्यवाद दिँदै आजको प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
जेठदेखि साउन भदौ बरसातमा धान रोपै, मौसम हेरी कृषि कर्म गरौ विचार पुरै, बाढी आउँछ पहिरो आउँछ ए बेला बारम्बार, पानी पर्दा हुनु पर्छ सधैँ नै होसियार। वर्षायाममा ध्यान पुगो सबैको, बाढीले ज्यान नजाओस् कसैको। वर्षायाममा ध्यान पुगो सबैको, बाढीले ज्यान नजाओस् कसैको।